यो रेडियो नेपाल हो। अब श्रिया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ। राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको सिफारिशमा मन्त्री परिषद गठन गरी कार्य विभाजन। बाढ़ी पहिरो एवं प्राकृतिक प्रकोपमा परि मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। त्रिशुली नदीमा भेटिएका 13 शव मध्ये 5 शवको शनाखत। रूकुम पश्चिममा बाढ़ीले घर बगाउँदा 3 बालिकाको मृत्यु। आज साउने संक्रान्ति पर्व देशभर स्नानदान गरी मनाइँदै र सोमालियाको एक रेस्टुरेन्टमा विस्फोटन हुँदा कम्तीमा 9 मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएसँगै उहाँको चौथो कार्यकाल प्रारम्भ भएको छ। उहाँले शपथ ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर हिजै कार्यभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 उपधारा 9 बमोजिम प्रधानमन्त्री ओलीको सिफारिशमा हिजै मन्त्री परिषद गठन गरी कार्य विभाजन गर्नुभएको छ। एक उप प्रधानमन्त्री सहित कांग्रेसका 10, एक उप प्रधानमन्त्री सहित एमाले 8, जनता समाजवादी पार्टीका 2 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका 1 मन्त्री नियुक्त गर्नुभएको हो। साथै उप प्रधानमन्त्री र मन्त्रीहरूले पनि हिजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मन्त्री परिषदमा कांग्रेसका नेता प्रकाश मान सिंह उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्रीमा र एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल उप प्रधानमन्त्री एवं अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ। त्यसै गरी संचार तथा सूचना प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरूङ, गृहमन्त्रीमा रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शरद सिंह भण्डारी नियुक्त हुनुभएको छ। परराष्ट्र मन्त्रीमा डाक्टर आरजू राणा, खानेपानी मन्त्रीमा प्रदीप यादव, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रीमा बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी नियुक्त हुनुभएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नवलकिशोर शाह सुडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा देवेन्द्र दाहाल, युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसिया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री त्रय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी हुनुहुन्थ्यो। त्यसै गरी प्रधान न्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल तथा राजनैतिक दलका नेता, विशिष्ट सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, सामाजिक क्षेत्रका विशिष्ट व्यक्ति, खेलाड़ी र कलाकार उपस्थित हुनुहुन्थ्यो। सरकारले बाढ़ी पहिरो एवं प्राकृतिक प्रकोपमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। नवगठित सरकारको पहिलो मन्त्री परिषद बैठकले हालैको बाढ़ी पहिरो लगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संचारकर्मीलाई जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विपदका कारण बेपत्ता भई घटना घटेको 10 दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले जानकारी दिनुभयो। बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ता बापतको राहत रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपालमा लोकतन्त्र स्थापना गर्नका लागि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै सम्मान व्यक्त गरेको छ। हालैको बाढ़ी पहिरोमा परि ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै पीड़ित परिवारप्रति समवेदना व्यक्त गरेको मन्त्री गुरूङले बताउनुभयो। बैठकले विक्रमसम्म 2082 असार मसान्तसम्म नेपाललाई सड़क बालबालिका मुक्त बनाउने निर्णय पनि गरेको छ। यस्तै परिवर्तित सन्दर्भमा मन्त्री परिषद र मन्त्री परिषदका विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री कार्यालयका निमित्त मुख्य सचिव लीला देवी गर्तौलालाई कायम मुकायम मुख्य सचिवको जिम्मेवारी दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता गुरूङले जानकारी दिनुभयो। बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न खेल मैदान बनाउने निर्णय पनि गरेको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका 3 शीर्ष नेताको तस्वीरमा माल्यार्पण गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि ललितपुरको च्यासल स्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पुगी उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको हो। प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुग्नुभएका नवनियुक्त उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, रक्षा मन्त्री मानवीर राई र सामान्य प्रशासन तथा संघीय मामला मन्त्री रामकुमार गुप्ता समेतले उहाँहरूको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो। यस्तै नेपाली कांग्रेसका नवनियुक्त उप प्रधानमन्त्री तथा मन्त्रीहरूले ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय पुगेर जननायक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको शालिगमा माल्यार्पण गर्नुभएको छ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाश मान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजू राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसिया, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले केन्द्रीय कार्यालय पुगेर बीपीको शालिगमा माल्यार्पण गर्नुभयो। नवनियुक्त उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एकसाथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। हिजो अर्थ मन्त्रालयमा पदबहाली गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सृजना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्चतम प्राथमिकता दिने बताउनु भएको छ। नवनियुक्त मन्त्री गुरूङले हिजो मन्त्रालयमा पदबहाली गर्नुहुँदै सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गरिने पनि प्रतिबद्धता जनाउनुभयो।
संचार तथा सूचना प्रविधि एवं प्रणालीहरूको सुरक्षित र प्रभावकारी प्रयोगको लागि व्यवस्थापन गर्नेछ भन्ने छ होइन, त्यसको लागि चाहिँ डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्नेछ भन्ने छ, सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना रिस्ट्रक्चरिङ गर्ने भन्ने छ, त्यो रिस्ट्रक्चरिङ गर्ने कामको लागि आज मैले होइन कुन चिज आजको आवश्यकता हो परिमार्जन गर्नुपर्ने होइन नयाँ बनाउनु पर्ने होला के होला हामीले आज चाहिँ दिनुपर्ने चाहिँ आजको डेलिभरी हो, आजको समस्याको समाधान हो होइन, र यो समस्याको समाधान गर्ने कुरामा प्रतिबद्ध भएर लाग्ने प्रणका साथ म यहाँ आएको छु।
मन्त्री गुरूङले पदबहालीपछि नयाँ प्रविधिको प्रयोग गरी छिटो छरितो सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन शान्ति सुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रालयमा हिजो पदबहालीका क्रममा उहाँले विधिको शासन स्थापित गर्न सुरक्षा निकाय र गृह प्रशासनबाट पर्याप्त सहयोग प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री लेखकले गृह मन्त्रालयबाट भइरहेका काम कारवाहीको सूक्ष्म अवलोकन गरेर सुझाव दिन संचार जगतसँग आग्रह गर्नुभयो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयमा पदभार ग्रहणपछि संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीड़ित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड़ दिने बताउनुभयो। उहाँले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। रक्षा मन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाण्डु तराई मधेस द्रुत मार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनु भएको छ। रक्षा मन्त्रालयमा हिजो पदबहालीपछि मन्त्री राईले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रिय सभाले तीनवटा विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ। यसअघि पारित भएका आर्थिक विधेयक 2081, भन्सार महसुल विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081माथि बैठकमा दफावार छलफल भएको थियो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभामा छलफलपछि पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सदनले सर्वसम्मतले पारित गरेको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले तीनवटै विधेयक छलफलका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको जानकारी गराउनुभयो। आर्थिक विधेयक 2081माथिको छलफलमा सांसदहरू भगवती नेउपाने र राजेन्द्र लक्ष्मी गैरेले उठाउनु भएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ठूला कम्पनीले करको दायित्व घटाउने वा कर छल्न सक्ने खालका आशंका गरे तापनि त्यो सम्भव नरहेको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 4 गते शुक्रबार सभा 1 बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले आइतबार देशका विभिन्न क्षेत्रमा बाढ़ी र डुबानका कारण क्षति भएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन माग गर्नुभयो। रूकुम पश्चिममा बाढ़ीले घर बगाउँदा 3 बालिकाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। ग्वाइराती आएको बाढ़ीले 8 बेसकोट नगरपालिका 12 को झिनचौरमा बाढ़ीले घर बगाउँदा 3 जनाको मृत्यु भएको हो। घटनामा परि 1 जना बेपत्ता भएको र 7 जना घाइते भएको 8 बेसकोट नगरपालिका प्रमुख रवि केसीले जानकारी दिनुभयो। मृत्यु हुनेहरूमा स्थानीय 10 वर्षीय हितमाया पुन, 8 वर्षीय धनसा पुन र 4 वर्षीय मनिषा सार्की रहेको नगर प्रमुखले बताउनुभयो। घटनामा परेर दिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ। बाढ़ीले घर बगाउँदा घाइते हुनुभएका 7 जनालाई 8 बेसकोट स्थित नगर अस्पतालमा लगेर उपचार शुरू भएको स्थानीय ललित चन्दले जानकारी दिनुभयो। चितवनको भरतपुर 29 सिमलतालमा शुक्रबार बिहान पहिरोले बस बगाएर बेपत्ता भएका मध्ये 13 शव भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले हिजो मात्रै जिल्लामा 4 शव भेटिएको जानकारी दिनुभयो। नवलपुरमा हालसम्म भेटिएका 9 शव मध्ये 5 को पहिचान खुलेको र ती बेपत्ता बसका यात्रु रहेको पुष्टि भएको पौडेलले जानकारी दिनुभयो। हिजो बिहान गण्डक ब्यारेज पुलमा भेटिएका 2 शव मध्ये एउटा करिब 19 वर्षीय महिला र अर्को करिब 30 वर्षीय पुरूष रहेको प्रहरीले जनाएको छ। यस्तै हिजै मध्यविन्दु दुई भूतहास्थित नारायणी नदीको टापुमा भेटिएको शव करिब 45 वर्षीय पुरूषको तथा विनय त्रिवेणी गाउँपालिका सात गण्डक ब्यारेजको पुलमा करिब 13 वर्षीय बालकको रहेको पौडेलले जानकारी दिनुभयो। शुक्रबार भएको दुर्घटनापछि अहिलेसम्म फेला परेका शवहरूमध्ये शनाखत भएकामा भारत बेटिहाका सजात अन्सारी, रौतहटका प्रकाश ठाकुर, चितोन माडीका विकास परियार, सलाही बरथवाका रमित कुसर माझी र भारत बिहारका ऋषिपाल रहेका छन्। पहिचान खुलेका सबै शव चितोनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरी नायब उपरीक्षक पौडेलको भनाई छ। नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य बढ़ाएको छ। निगमले साउन 1 गते अर्थात आज बिहान 1 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 4 तथा डिजेल र मट्टीतेलमा प्रति लिटर 3 रूपियाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मूल्य बढ़ेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रति लिटर क्रमशः 168 रूपियाँ 50 पैसा, 170 र 171 तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर क्रमशः 157 रूपियाँ 50 पैसा, 159 र 160 कायम भएको छ। पहिलो वर्ग अन्तर्गत चार विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्ग अन्तर्गत काठमाण्डू, पोखरा र दिपायल रहेका छन्। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहिआएको छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ। परम्परा अनुसार आज काग भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर रा, कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्क फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने प्रचलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। मनोकामना केबुल कार 50 दिन बन्द हुने भएको छ। केबुल कारको डिजिटल सिस्टम स्तरोन्नति गर्न केबुल कार बन्द हुने मनोकामना दर्शन प्रालीले जनाएको छ। दोस्रो पटकको म्याद सकिनै लाग्दा पनि निर्माणाधीन बुटोल नारायणघाट सड़क खण्ड निर्माणको भौतिक प्रगति आधा मात्र सकिएको छ। सड़क निर्माणमा ढिलाइ हुँदा यात्रुहरूको आवत जावतमा कठिनाई भएको छ भने सरकारको लागत समेत बढ़ेको छ। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
5 वर्ष पूरा भएर पनि सम्पन्न हुन नसकेको निर्माणाधीन बुटोल नारायणगढ़ सड़क खण्ड विस्तारको काम पहिलो पटकको समय अवधिमा सम्पन्न हुन सकेन। दोस्रो पटक ब्याद थप्दा समेत भौतिक प्रगति आधा मात्रै छ। दोस्रो पटक थप भएको म्याद यही साउन 8 गते सकिँदैछ। समयमा नै काम नहुँदा यो सड़कको यात्रा निकै कष्टकर बनेको छ। सामान्य वर्षामा पनि सड़क हिलाम्मे हुने र खाल्टाखुल्टीमा फँसेर यातायात सञ्चाल हुन नसक्दा पूर्वी र पश्चिम नवलपरासी खण्डमा घण्टौं जाम हुने समस्याले यात्रु र सवारी चालक आजित भएका छन्। यो सड़क भएर यात्रा गर्दा समयमै गन्तव्यमा पुग्नु भनेको अपवाद जस्तै बनेको छ। हालसम्म 52.5% मात्र काम भएको र पुनः म्याद थपका लागि पहल भइरहेको बताउनुहुन्छ आयोजनाका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठ।
52.5% जति प्रगति भएको छ अहिलेसम्म, अनि अर्को म्याद थपको अहिले छलफल चलिरहेछ, अहिलेसम्म निर्णय चाहिँ भइसकेको छैन।
अहिले वर्षातको समयमा बाटोको चरम दुरावस्थाले सवारी चालकहरूले समेत कतिखेर कहाँ दुर्घटनामा परिने हो भनेर ज्यानको बाजी लगाएर सवारी चलाउनु परेको पीड़ा पोख्छन्। नचलाउ पनि भएन, चलाउ बाटोको अवस्था बिजोग छ, यो खण्डमा दिनहुँ बस चलाउँदै आउनुभएका चालक सागर पाण्डेको गुनासो छ।
बर्खाले गर्दा पानी परेपछि बाटो चिप्लिने, गाडी फस्ने पल्टिने डर उत्तिकै छ। त्राई त्राई त्रास त्रास भई भई गाडी चलाउनु पर्ने अवस्था छ, बाध्यता पनि छ, गर्न पर्ने छ।
स्थानीय प्रशासन, स्थानीय तह र सड़क विभागले ठेकेदार कम्पनीलाई पटक पटक कामलाई तीव्रता दिन भने पनि ठेकेदार कम्पनीले टेरेको भने देखिँदैन। ठेकेदार कम्पनीले भने वन विद्युत स्थानीय तह लगायतका अन्य सरकारी निकायबाट समन्वयको अभावका कारण काम रोकिएको दावी गर्छन्। पछिल्लो समय स्थानीय तहले समयमा नदीजन्य पदार्थ उपलब्ध नगराइदिएका कारण पनि काममा ढिलाइ भएको कम्पनीले दावी गरे पनि जिल्ला समन्वय समिति नवलप्रासी पश्चिमका प्रमुख भगवती यादव रुदलले भने आयोजना कम्पनीको यो कुरा स्वीकार्य नहुने उल्लेख गर्नुभयो।
कच्चा पदार्थ समयमा नपाएर ढिला सुस्ती भएको भन्ने हो भने यो उसको सरासर गलत अपकल्पित कुरा हो।
2075 चैतमा काम शुरू भएर 2079 साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो, तर कोरोना निर्माण सामग्रीको कारण देखाएर पूर्वी खण्डको 2080 भदौ 11 र पश्चिम खण्डको साउन 11 गते सम्मका लागि म्याद थप भएको थियो। पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि 2081 साउन 8 गतेसम्म म्याद थप गरिएको थियो। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
कर्मचारी संचय कोषले संचय कोष तथा निवृत्ति भरण कोष रकममा प्रदान गर्ने र संचयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ। कोषले आजदेखि लागू हुने गरी ब्याजदर घटाएको कोषका प्रशासक जितेन्द्र धितालले जानकारी दिनुभयो। वहाँका अनुसार संचय कोष रकममा र निवृत्ति भरण कोष रकममा दिने ब्याजदर 5.50% कायम भएको छ भने विशेष सापटीको ब्याजदर 6.60% निर्धारण गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। सोमालियाको राजधानी मोगादिशुको एक क्याफेमा विस्फोट हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। युरोकप 2024 फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको क्याफेमा कार बम विस्फोट भएको जनाइएको छ। विस्फोटमा 9 सर्वसाधारणको मृत्यु हुनका साथै अन्य 20 जना घाइते भएका सुरक्षा अधिकारीहरूले बताएका छन्। कुनै पनि समूहले विस्फोटको जिम्मेवारी लिएको छैन, तर राज्य संचालित सोमाली राष्ट्रिय समाचार संस्थाले अलकायदासँग सम्बन्धित अल सबाब जिहादी समूहले आक्रमण गरेको संकेत गरेको छ। सोमालियाको कमजोर संघीय सरकार विरूद्ध अल सबाबले 17 वर्षभन्दा बढ़ी रक्तपातपूर्ण विद्रोह गर्दै आएको छ। रूसको पश्चिम र क्रिमियामा रूसले आफ्नो प्रतिरक्षाका क्रममा 22 युक्रेनी ड्रोन खसालेको रूसी रक्षा मन्त्रालयले जनाएको छ। रूसका हवाई रक्षा प्रणालीहरूले 22 युएभी नष्ट गरेको दावी गरेको छ। मन्त्रालयका अनुसार रूसी सीमा क्षेत्र ब्रायन्स्कमा 15, क्रिमियामा 6 र लेपेटस्कमा एउटा ड्रोन खसालिएको थियो। अब आर्थिक समाचार।
असार मसान्तसम्म देशभर करिब 70% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। हालसम्म 9,60,000 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कोशी प्रदेशमा 61%, मध्य प्रदेशमा 61%, बागमती प्रदेशमा करिब 70% र गण्डकी प्रदेशमा 67.5%, लुम्बिनी प्रदेशमा 66.7%, कर्णाली प्रदेशमा 86% र सुदूरपश्चिम प्रदेशमा 95% क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो। यो हप्ता पानी परेकोले गत हप्ताको तुलनामा बढी क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। यो साताको पहिलो कारोबार दिन उच्च अंकले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से दोस्रो दिन सोमबार भने दोहोरो अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 17.18 अंकले घटेर 2240.41 बिन्दुमा कायम भएको छ। यस दिन 332 कम्पनीहरूका 2,50,79,000 कित्ता शेयरहरू 8,73,14,36,000 रुपियाँ किनबेच भएका छन्। यस दिन जल विद्युत समूह, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका उपसूचकहरू बढेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। कारोबार रकम र कारोबार भएको शेयर संख्याको आधारमा यस दिन सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडका शेयरहरूको किनबेच भएको छ। नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्री परिषद बैठकमा लैजाने पहिलो निर्णय गर्नुभएको छ। नवनियुक्त मन्त्री भण्डारीले सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहण पछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्धनमा उक्त निर्णयले महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। यसअघिको सरकारमा पनि उहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुनुहुन्थ्यो। राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडले देशका विभिन्न 6 स्थानमा आइतबार एकैपटक ब्याङ्कका शाखा स्थापना गरी कारोबार प्रारम्भ गरेको छ। सुनसरी जिल्लाको हरिनगर भुटाहा काठमाडौँ महानगरपालिका वार्ड नम्बर 2 लाजिमपाटमा वार्ड नम्बर 4 सुकेधारामा पोखरा महानगरपालिका वार्ड नम्बर 1 हरिचोकमा रूपन्देही जिल्लाको चुमडीग्राममा बर्दिया जिल्लाको मैना पोखरमा शाखा कार्यालयहरू विस्तार गरी आइतबारबाट कारोबार आरम्भ भएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ। यो सँगै बैंकका शाखा कार्यालयहरूको संख्या 294 पुगेको छ। नागरिक लगानी कोषको 29 वार्षिक साधारण सभाले आर्थिक वर्ष 2079-80 आमदानीबाट शेयर धनीहरूलाई 14% बोनस र 0.7368% नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ। सभामा कोष संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले कोषले वित्तीय बजार र पूँजी बजारमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो। उहाँले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको र बैंक रिकन्सिलिएसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढ़िरहेको जानकारी दिनुभयो। कार्यक्रममा कोषका कार्यकारी निर्देशक प्रवत कुमार कार्कीले शेयर धनीहरूको शेयर संख्या विगत दुई वर्षमा 55% बढ़ेका कारण 14% बोनस शेयर दिन सम्भव भयो बताउनुभयो। आर्थिक वर्ष 2080-81 चैत मसान्तसम्म कोषको खुट कोष मौजदात रकम 2.48 अर्ब रुपियाँ पुगेको छ। त्यस अवधिमा कोषले 2.36 अर्ब रुपियाँ बराबरको लगानी गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही बागमती गण्डकी लुम्बिनी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेशका एक दुई स्थानमा आधी हुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 देखि 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:19 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ। राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको सिफारिशमा मन्त्री परिषद गठन गरी कार्यविभाजन। बाढ़ी पहिरो एवं प्राकृतिक प्रकोपमा परिमृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय। त्रिशुली नदीमा भेटिएका 13 शव मध्ये 5 शवको शनाखत। रूकुम पश्चिममा बाढ़ीले घर बगाउँदा 3 बालिकाको मृत्यु। आज साउने संक्रान्ति पर्व देशभर स्नान दान गरी मनाइँदै र सोमालियाको एक रेस्टुरेन्टमा विस्फोटन हुँदा कम्तीमा 9 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।